कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरूले हुन् पौरखी कृषक।
नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नम्बर 7 रहेको विशाल मल्टिपर्पोज एग्रो फार्मका सञ्चालक दिपु चौधरीको पौरखको कथा प्रस्तुत गर्दैछौँ। आजभन्दा करिब 18 वर्ष पहिला दिपुको मत्स्य पालन तर्फको यात्रा सुरु भएको थियो। सुरुमा उहाँले अरूकै माछा पोखरी तथा ह्याचरीहरूमा काम गर्नुहुन्थ्यो। तिनै संघर्षका दिनहरूमा उहाँले माछा पालन सम्बन्धी धेरै कुरा सिक्ने अवसर पाउनुभयो। आफ्नो सिकाइ व्यवहारमा उतार्दै उहाँले करिब 8 वर्ष अगाडि आफ्नै मत्स्य पालन तथा ह्याचरी फर्म स्थापना गर्नुभयो। अहिले उहाँले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर 1 माछाका भुरा उत्पादनका लागि ह्याचरी उद्योग तथा वडा नम्बर 7 माछा पालनका लागि विशाल मल्टिपर्पोज एग्रो फार्म सञ्चालन गरिरहनु भएको छ।
ठ्याक्कै वर्ष त मैले बिर्सेँ, लगभग मेरो 15-18 वर्ष भयो यो पेसामा लागेको। सुरु सुरुमा काम गर्थेँ अर्काको उसमा, अब सिक्दा सिक्दै मेरो इच्छा पनि जागरुक भयो कि आफै गर्न सक्छु भन्ने। त्यसपछि म यो पेसामा संलग्न भएर आफै सुरुवात गरेको हो। घोडाघोडी 1 सुक्खडमा ह्याचरी फार्म र यो 7 विशाल मल्टिपर्पोज एग्रो फार्म म अहिले सञ्चालन गरिरहेछु। माछा पालन मैले यो गर्न लागेको 8 वर्ष, लगानी ब्याङ्कबाटै फाइनान्स गरेर जुट्यो, प्लस घरबाट केही केही लगानी आफ्नो।
सुरुवाती चरणमा दिपु चौधरीले करिब 18 कट्ठा आफ्नै जमिनमा पोखरी निर्माण गरी माछा पालन व्यवसाय सुरु गर्नुभयो। सीमित क्षेत्रफलबाट सुरु भएको उहाँको यो यात्रा आज 10 भन्दा बढी क्षेत्रफलमा फैलिएको छ। आफ्नै जमिनमा गरिएको माछा पालनबाट राम्रो उत्पादन र आमदानी हुन थालेपछि उहाँले यस व्यवसायको सम्भावना पहिचान गरी थप जग्गा भाडामा लिएर आफ्नो व्यवसायलाई विस्तार गर्दै लैजानुभयो।
अब सबै कुरा लगभग आत्मैदेखि विश्वास भयो, हजुरको जानेको कुरा अब आफ्नो हातबाट पनि केही हुन सक्छ कि भन्ने सोचले पहिला आफ्नै जमिनमा मैले 17-18 कट्ठा पोखरी खनाएँ। त्यसपछि त्यहाँ गर्दा गर्दै बिस्तारै अब यता पनि लिजमा लिएर काम गर्दैछु। यसको मोटामोटी तपाईँको 10 क्षेत्रफलमा अहिले पोखरी सबै निर्माण भइसकेको छ, माछा उत्पादन पनि भइरहेछ। यो लिजमा स्कुलको 10 र प्लस उता सुक्खडमा ह्याचरी 3 र आफ्नै निजी जमिनमा 18 कट्ठा।
हाल दिपुको फर्ममा करिब 25 आधुनिक पोखरीहरू छन्, जहाँ व्यावसायिक रूपमा कार्प, मृगल, भाकुर र पागस जस्ता विभिन्न जातका माछाहरू मासुका लागि उत्पादन गरिन्छ। खायन माछाको उत्पादनसँगै उहाँले उन्नत जातका कार्प माछाका भुराहरू पनि उत्पादन गर्दै आउनु भएको छ। यहाँ उत्पादित स्वस्थ भुराहरू आफ्नै फार्ममा खपत गरिनुका साथै बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र वरपरका पहाडी जिल्लाहरूका किसानसम्म पुग्ने गरेका छन्।
हाम्रो यहाँ कार्प जातको कमन, ग्रास, सिल्भर, ब्रिगेट, रोहुनैनी, भाकुर र यो प्लस पङ्गासियस उत्पादन गर्छौँ हामी। भुरा 7 जातको हुन्छ, कार्प जातको 7 जात हामीलाई युज गर्छौँ। बाहिर पनि हाम्रो यो बाँके, बर्दिया, कैलाली भयो अनि कञ्चनपुरतिर, पहाडतिर, सुर्खेततिर अनि आसामतिर जान्छ।
हाल बढ्दो पोषणयुक्त खानाको माग र कृषि व्यवसायको आधुनिकीकरण सँगै नेपालमा माछा उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। यही व्यवसायिक लहरमा अघि बढ्दै कृषक दिपुले पनि वार्षिक 2 भुराहरू र खायनका लागि करिब 300 जति माछा उत्पादन गर्ने लक्ष्यका साथ व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ। गुणस्तरीय माछा उत्पादन गर्न सके बजारको समस्या नरहेको उहाँको अनुभव छ।
2 टार्गेट हो मेरो भुरा उत्पादन, नै त्यो एउटा मोर्टालिटी पनि हुन्छ त्यसमा। 2 त अब ह्याचलिङको उत्पादन हो मेरो वार्षिक, अहिले लगभग 150 यो सिजनमा, 150 आउँदो त्यही कार्तिक मङ्सिर पुसतिर 300 टार्गेट हो मेरो खाने माछा उत्पादन। अहिले अफ सिजनमा त ठिकै हो, तपाईँको यो जाडो महिनामा अलि भाउ चाहिँ खाने माछा, यो कार्प जातको त अलि भाउ ठिकै हुन्छ। यो पङ्गासियस जाडो महिनामा लगभग भाउ बजार नपाइने सम्भावना समस्या छ अलिकति। यसपालि मैले किलोमा होलसेल 300 रुपियाँ, 250 देखि 300, 200 यो एक दुई नम्बर भन्छन्, एक नम्बरलाई 300 डिमान्ड बैखा हो भन्छन्, यसलाई पङ्गासियस सबभन्दा बढी, त्यसपछि कमन भो ग्रास अनि रोहु नै नि। अहिले सप्लायर्सहरू यहीँबाट उठाइदिन्छन्, बाहिर त जानु परेन, त्यति खासै बिक्री समस्या छैन, राम्रो साइज बनाउनु पर्यो, त्यसपछि बिक्रीको समस्या हुँदैन।
यो व्यवसायको पछाडि एउटा बलियो पारिवारिक एकता लुकेको छ। कृषक दिपुसँगै उहाँका दाजु र भाउजू पनि यस व्यवसायमा सक्रिय रूपमा संलग्न हुनुहुन्छ। फार्मको सम्पूर्ण व्यवस्थापकीय पाटो दाजु भाउजूले सम्हाल्नुहुन्छ भने दिपुले दैनिक कारोबार र आर्थिक हिसाब किताबको काम हेर्नुहुन्छ। परिवार मिलेर सञ्चालन गरेको यस फर्मले स्थानीय 8 जना व्यक्तिलाई स्थायी रूपमा रोजगारी समेत प्रदान गरेको छ। दिपुको यो सफलताबाट प्रेरित भएर त्यस क्षेत्रका अन्य 4-5 जना कृषकहरूले पनि व्यावसायिक माछा पालन सुरु गर्नु भएको छ।
हामी दाजुभाइ 2 जना प्लस भाउजू 2 जना यता फार्म हेर्नुहुन्छ, मैले उता फाइनान्स हेर्छु। लगभग मैले थाई कर्मचारी यता 4 जना छन् अनि उता 4 जना कार फ्याक्ट्रीमा, अस्थायी पनि दैनिक 5 देखि 6 जना, जाल तान्ने बेलामा, भुरा निकाल्ने बेलामा, खाने माछा निकाल्ने बेलामा 10-12 जना गरेर लगभग थाई र अस्थायी गरेर 15-20 जनालाई रोजगारी दिएका छौँ। लगभग 4-5 जना मबाटै सिकेर गर्दैछन्, नयाँ नयाँ छन्, साथीहरू गर्दैछन्।
कृषक दिपुका अनुसार माछा पालनमा सबैभन्दा बढी लगानी दानाका लागि खर्च हुने गर्छ। वार्षिक करिब 50 लाख रुपियाँको कुल कारोबारमा 20 लाख त दानामा नै सकिन्छ। बजारमा दानाको भाउ लगातार बढिरहे पनि उत्पादित माछाको मूल्य भने सोही अनुपातमा बढ्न नसक्दा किसानहरू मर्कामा परेको उहाँको गुनासो छ। यद्यपि यस्ता चुनौतीहरूका बीच पनि माछा व्यवसायबाट भएको आमदानीले उहाँको जीवनस्तरमा भने बिस्तारै सकारात्मक सुधार ल्याइरहेको छ।
ठिक ठिकै ठाउँमा पढाउन पुगिरहेछ, अहिले त अब अलिकति लोनमै छौ, त्यसकारणले अब घर पनि बिस्तारै बन्दैछ, त्यति हो जीवन सुधार भनेको। माछाबाट वार्षिक 50 लाख जतिको कारोबार हुन्छ। अब भुरामा पनि फाइदा छ, टेक्निकल समस्या नभइदियो भने त भुरामा पनि फाइदा छ। यसमा नि अब तपाईँको यो बजार समस्या त छैन, तर यो दानाको अलि महँगीको कारणले त्यो समस्या हो। अब माछाको रेट बढ्दैन खाने माछाको, अनि दानाको भाउ चाहिँ डिजल बढेको कारणले यो साल त एकदमै बढेर आइसकेको छ, त्यो समस्या छ। बजारको दाना प्लस आफै ढुटो पिठो यहीँबाट लोकल पनि हुन्छ, अनि बजारको दाना फार्मी दाना खुवाउँछौँ, 20 लाख बराबरको दाना खपत हुन्छ। यहाँ दैनिक लगभग 50 किलो जति यही ढुटो पिठो एक दिनमा खुवाउँछौँ, तर यो 3-4 बोरा त्यो दैनिक जान्छ बजारको दाना। दानामा सबभन्दा बढी दाना, त्यसपछि माछा भुरा हुर्काउनलाई, त्यसपछि यो पानीमा।
यो व्यावसायिक यात्रामा थप हौसला थप्न राज्यका विभिन्न निकाय र आयोजनाहरूले पनि कृषक दिपुलाई तालिम र अनुदान मार्फत आवश्यक उपकरणहरू प्रदान गरेका छन्।
तालिम लिएछु, 2-3 तालिम, एउटा प्याक्ट भन्ने प्रोग्राम थियो हाम्रो उसमा लागु भएको, त्यहाँबाट पोखरा अनुसन्धान केन्द्रमा र यो भैरवमा गरी र यो हाम्रो मत्स्य केन्द्र गेटाबाट 3 तालिम लिएको हो मैले। माछा खाने माछा उत्पादन प्लस यो तपाईँको 2 यो ब्रिडिङ सम्बन्धी, माछाको ब्रिडिङ सम्बन्धी तालिम लिएको। सहयोग अलिअलि थोरै अब यसपालि पनि नयाँ पोखरी निर्माणमा पनि भयो, प्लस एरिएटर, एउटा एरिएटर, अनि पहिला प्याक्ट भन्ने प्रोग्राम थियो त्यसबाट पनि डिप बोरिङ त्यहाँ ह्याचरीमा निर्माण भयो, थोर थोरै जे होस् नेपाल सरकारबाट पनि सहयोग पाएको छ।
पानीको गुणस्तर व्यवस्थापन, चर्को विद्युत महसुल तथा पर्याप्त प्राविधिक सहयोगको अभाव जस्ता विषयहरू अझै पनि माछा पालन व्यवसायको चुनौतीको रूपमा रहेको कृषक दिपु बताउनुहुन्छ। राज्यले यी समस्याहरूको समाधानतर्फ विशेष ध्यान दिई आवश्यक प्राविधिक सेवा, पूर्वाधार तथा सहुलियतको व्यवस्थापन गर्न सके माछा पालक कृषकहरूलाई निर्धक्क भएर अगाडि बढ्न सहज हुने उहाँको अपेक्षा रहेको छ।
भुरा उत्पादनको लागि छ समस्या, एक सबभन्दा पानी हो। हाम्रो यहाँ आइरन युक्त पानी एकदमै छ, डिप बोरिङको समस्या छ। अब डिप बोरिङमा पनि आइरन बढी भएको कारणले मोर्टालिटी बढी छ भुरा उत्पादनमा, प्लस यो विद्युतको कारणले समय समयमा विद्युत गइराख्ने, पावर नपुग्नेको कारणले समस्या छ अलि। अनि विद्युत महसुल तपाईँको एकदमै बढी चर्को लाग्ने, त्यही हो समस्या मेन, अरू त खासै छैन समस्या। कहिलेकाहीँ अब रोग व्याधि लागेर मरिदियो भने डाक्टर हुन नपाइने चेकअपको लागि त्यो समस्या तुरुन्तै समाधान नहुने कारणले अलि समस्या छ। सरकारले पनि हेरिदिनु पर्यो, यो कृषि मिटर दिनु पर्यो। कृषि मिटर नभएर लगभग धेरै हाम्रो यो विद्युतमा नै जान्छ पैसा, लगभग महिनाको 30-35-40 आउँछ। सर्वप्रथम विद्युतमा हेरिदिनु पर्यो, यो माछा पाल्ने किसानहरूलाई कृषि मिटर दिनु पर्यो, अनि यो चाहिने इक्विपमेन्टहरू जस्तै एरिएटर भयो, पानी तान्ने फाल्ने मोटर भयो, पम्प सेटहरू यस्तो अनि बोरिङ हालिदिनु पर्यो। यही गरिदियो भने किसानहरू माथि अलि आएर काम गर्न सक्छन् जस्तो लाग्छ।
आफ्नो अनुभवका आधारमा कृषक दिपु नयाँ कृषकहरूलाई सानो स्तरबाट व्यवसाय सुरु गर्न सुझाव दिनुहुन्छ। काम गर्दै सिक्ने सिद्धान्तलाई आत्मसात गरेर उहाँले आफूले पनि माछा पालन व्यवसायमा सफलता हासिल गर्नुभएको छ र अन्य कृषकलाई पनि यही बाटो अप्नाउन आग्रह गर्नुहुन्छ। साथै उहाँ युवाहरूलाई विदेशी नै सोच भन्दा स्वदेशमै रहेका अवसरहरूको खोजी गरी मेहनतका साथ काम गर्न प्रेरित गर्नुहुन्छ।
बिस्तारै सानोबाट सिक्दै जानुपर्छ, सानोबाट उ गराउनु पर्छ। सानैबाट जस्तै तालतलैयाहरू ठेक्क लिएर सानो सानो लर्निङ बाई डुइङ भन्छ नि, त्यस्तै मेरो सुझाव हो गर्न चाहने किसानहरूलाई। सबै नेपालमै राम्रो हुन्छ, धेरैजना भन्छन् विदेशमा छ पैसा। विदेशमा त मेरो पटक्कै इच्छा छैन, यहीँ गरौँ, यहीँ आफ्नै देशको माटोसँग लडेर राम्रो उन्नति गरौँ भन्ने मेरो सुझाव सल्लाह हो।
कृषक दिपु चौधरीको यो यात्रा मेहनत, धैर्य, निरन्तर सिकाइ र कृषि प्रतिको समर्पणले कसरी जीवन परिवर्तन गर्न सक्छ भन्ने उदाहरण हो। नेपालमा कृषि क्षेत्रभित्र अझै प्रशस्त सम्भावना लुकेका छन्। आवश्यकता छ त केवल सही योजना, लगनशीलता र निरन्तर प्रयासको।
गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
सूचीकरण त गर्नै पर्ने भयो।
नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
के तपाईँले पनि पशु पन्छीहरूलाई पशु चिकित्सकको सल्लाह बिना जथाभावी रूपमा एन्टिबायोटिक औषधिको प्रयोग गर्नुभएको त छैन?
यदि यसो गर्नुभएको छ भने तपाईँले ब्याक्टेरियाको प्रतिरोधात्मक क्षमता बढाउन झन् मद्दत गरिरहनु भएको छ। परिणामस्वरूप भविष्यमा एन्टिबायोटिक प्रयोगले पनि पशु पन्छीमा रोग निको नहुने, उपचार खर्च बढ्ने र पशुको मृत्यु समेत हुन सक्छ। त्यति मात्र होइन,
एन्टिबायोटिकको अनुचित प्रयोगले प्रतिजैविक प्रतिरोधी ब्याक्टेरियाहरू बढ्न गई खाद्य पदार्थबाट प्रतिजैविक प्रतिरोधी ब्याक्टेरियाहरू मान्छेमा पनि संक्रमण हुन गई उपचारमा जटिलता आउने र मृत्यु पनि हुन सक्छ।
एन्टिबायोटिक प्रयोग गरिएको पशुपन्छीको उत्पादनलाई पर्खने अवधि कायम नगरी उपभोग गर्नाले मानिसलाई समेत प्रतिजैविक प्रतिरोधको समस्या देखिन सक्छ, जसले गर्दा बिरामी पर्दा एन्टिबायोटिक औषधिले काम नगर्ने हुन्छ। त्यसैले पशुपालनमा रोग लाग्नै नदिन जैविक सुरक्षा अपनाई रोगको जोखिमको न्यूनीकरण गरौँ। यदि रोग लागि एन्टिबायोटिकको प्रयोग गर्नै पर्ने भएमा पशु चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गरौँ।
स्वस्थ पशु, स्वस्थ वातावरण, स्वस्थ मानिस। घरको भान्सासम्म पुग्ने विषादयुक्त तरकारी र फलफुलले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ, त्यसैले उपभोक्तालाई स्वच्छ उत्पादन उपलब्ध गराउन र प्रयोगकर्तालाई विषादीको जोखिमबाट जोगाउन विषादीको समुचित प्रयोग गर्नुपर्दछ। त्यसका लागि रोग किराको व्यवस्थापन गर्दा सकेसम्म जैविक र वानस्पतिक उपायहरू प्रयोग गर्ने बानी बसालौं। विषादीको प्रयोग गर्नै परेमा सधैँ प्राविधिकको सल्लाह अनुसार मात्र प्रयोग गरौं। यसको लागि नजिकैको कृषि कार्यालयहरूमा सम्पर्क गरौं। विषादी छर्किनु पर्ने अवस्थामा मास्क, पन्जा, एप्रोन, बुट र चस्मा प्रयोग गरी शरीर पूर्ण रूपमा ढाक्ने गरौं र छर्किसकेपछि ती सामग्रीको समुचित व्यवस्थापन गरौं। विषादी सधैँ हावा नचल्ने साँझको बेलामा छर्ने गरौं। विषादी प्रयोग गरे पश्चात तोकिएको पर्खिने अवधि पूरा भएपछि मात्रै टिपेर बजार लैजाउँ र उपभोग गर्ने गरौँ। सम्झनुहोस्, विषादी भनेको विष नै हो। यसको गलत प्रयोगले उपभोक्ता र उत्पादक दुवैको स्वास्थ्यमा समेत हानि पुर्याउन सक्छ।
यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।